मेरो नाम कुलचन्द्र गौतम, यहाँहरूले सुन्दै हुनुहुन्छ जीवन यात्रा अनुभव।
जन्मदाको मेरो नाम हिरण्य भोजपुरे होइमा नरानु, मेरो अर्कै नाम थियो हिरण्य प्रसाद श्रेष्ठ।
नमस्कार, म राजाराम पौडेल, अहिले यहाँहरू सुन्दै हुनुहुन्छ जीवन यात्रा।
नमस्ते, मेरो नाम प्रह्लाद पन्त, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ जीवन यात्रा अनुभव।
म चाहिँ खगेन्द्र छेत्री, जीवन यात्रा अनुभव सुन्दै।
म रङ्गकर्मी हरिबहादुर थापा।
म डाक्टर राजेन्द्र प्रधान।
विश्वव्यापी नेपाली अनलाइन रेडियो www.nepalireadio.org मा विविध व्यक्तित्वहरूको जीवन कथा उहाँहरूकै स्वरमा सुनौ जीवन यात्रा अनुभव। इन्टरनेटको ठेगाना www.nepalireadio.org मा एउटा छुट्टै प्रस्तुति जीवन यात्रा अनुभव।
जीवन यात्रा अनुभवमा स्वागत छ। नेपाली अनलाइन रेडियो हिमाली स्टोरहरूको प्रस्तुति जीवन यात्रा अनुभवमा म सहदेव किशन उपाध्यायको जीवन यात्रा अनुभव लिएर उपस्थित भएको छु। करिब 4 वर्षको हुँदा आफ्नी आमाले काठमाडौँमा छोडेर हिँडिन् किशन उपाध्यायलाई। त्यसपछि किशन एक किसिमको टुहुरो जस्तै भए। त्यसपछि उनी काठमाडौँको एक अनाथालयमा बसेर स्कुल पढे, कलेज पढे र उच्च शिक्षाको लागि अध्ययन गर्न अमेरिका आइपुगे र अमेरिकामा ड्युक युनिभर्सिटीमा आइटी इन्फर्मेसन टेक्नोलोजी अध्ययन गरेर हाल उक्त विश्वविद्यालयमै कार्यरत छन् किशन उपाध्याय। किशन उपाध्याय आफ्नो जीवनलाई एउटा सफल जीवन पनि मान्नुहुन्छ। तर उहाँको कथा यति मात्र होइन। यतिका वर्षसम्म किशन उपाध्याय आफ्नी आमा, दिदी र बाको सम्पर्क बाहिर रहे। उनले आफ्नी आमा, दिदी, बुवालाई धेरै खोज्ने प्रयत्न पनि गरे। एक दिन आमासँग भेट होस् भनेर किशन उपाध्याय सधैँ प्रार्थना पनि गरिरहन्थे। गत वर्ष अगस्त महिनामा 40 वर्षपछि उनको आफ्नी आमा र दिदीसँग सुमधुर एवं भावविह्वल मिलन भएको थियो भारतमा। एउटा मुठु छुने मिलन बिछोड र आमा छोराको कथा, वर्षौँसम्म टुहुरो हुँदा र पछि आमा भेट्दाको खुसी। किशन उपाध्यायको जीवन यात्रा अनुभव यस्तै दुःख र सुखले भरिएको छ। आउनुहोस् किशन उपाध्यायको जीवन यात्रा अनुभवको पहिलो भाग सुनौ।
मेरो नाम किशन उपाध्याय हो, हिमाली स्वरहरूमा मेरो जीवन कहानी सुन्दै हुनुहुन्छ। सानामा आफ्नो पिताजी र मम्मी इन्डियामा कामको लागि जानुभएको रहेछ। त्यतिखेर म पनि उतै इन्डियामा जन्मेको, आसाम गुवाहाटीमा जन्मेको रहेछ भन्ने कुरा मैले बल्ल 42 सालपछि मात्र थाहा पाएको कुरा भयो। त्यतिखेर आमा बाउसँग गुवाहाटीमा बस्दाखेरि सानैमा म 4 वर्षको हुँदाखेरि मेरो आमाले मलाई गिभअप गरेर घरबाट भागेर जानुभएको थियो। त्यसपछि मेरो ड्याडीले मलाई, मेरो दिदीलाई, म 4 वर्षको हुँदाखेरि, मेरो दिदी 9 वर्षको हुँदाखेरि हाम्रो फुपूको साथमा हामीलाई नेपालमा लगेर आफ्नै हजुरबाउ र हजुरआमाको घरमा लगेर छोडिदिनु, म पछि दिन आउँछु भनेर भन्नुभएको थियो बाउले। त्यसपछि हामीलाई कुटुले लिएर गुवाहाटी आसामबाट हामीलाई चाहिँ नेपाल लानुभयो। नेपालमा लगाएर चाहिँ आफ्नै गाउँमा लगाएर उहाँले चाहिँ नेपाल गर्मा लगाएर जानुभएको थियो 2 महिनाको लागि। त्यसपछि 2 महिना फुपूको घरमा बसिसकेपछि हामी दुवैजनालाई फुपूले लिएर गएर पहाडमा, पर्वत जिल्लामा लगेर हाम्रो हजुरबाको घरमा छोड्दाखेरि फुपूको र हजुरबाको झगडा भएको हुनाले हामीलाई त्यहाँमा छोडिकन फुपूले चाहिँ काठमाडौँमा लिएर आएर त्रिपुरेश्वरमा एउटा नचिनेको गरिब मान्छेको घरमा, त्यो धर्मशाला जस्तै बागमती खोलाको छेउमा चाहिँ मेरो दिदी 8 वर्षको हुँदाखेरि, फोर्सले नै गरेर उहाँलाई चाहिँ बिहा गराइदिएर मलाई र मेरो दिदीलाई चाहिँ छोडेर फुपूले पनि हामीलाई बाटोमा छोडेर बाल्नुभएको थियो। त्यसपछि म र मेरो दिदी 5 वर्षको हुँदाखेरि हामी बाटोमा त्यही धर्मशालामा त्रिपेश्वरको छेउमा काठमाडौँमा हामीले धेरै जीवन बितायौं सानो बच्चा हुँदाखेरि। त्यतिखेर म काम नभएको हुनाले खाना नपाएको हुनाले गरिब मान्छेको घरमा बस्दाखेरि मैले चाहिँ एउटा चिया पसलमा टाढामा हालेर मैले चिया सर्भ गरेर मैले आफ्नो खाना आओस् भनेर स्टारभेसनको लागि नमरोस् भनेर म चाहिँ काम गर्न थालेँ। त्यतिखेर जाडो महिनाको बेला थियो, म चाहिँ धेरै जाडो भएको हुनाले बिरामी भएर म चाहिँ काम पनि गर्न सकिनँ। 6 महिना जति मैले काम गरेँ, त्यसपछि मलाई काम गर्न नसकेर निमोनिया लागेको हुनाले रेस्टुरेन्टबाट मलाई पनि निकालिदिएको थियो साउदीले। रेस्टुरेन्टबाट निकालिसकेपछि मलाई काम गर्न पनि पाइनँ, खान पनि पाइनँ, म भोकै थिएँ। 4-5 दिन बेसी खाना पाएको छैन। त्यसपछि मैले बाटोमा त्रिपेश्वरको छेउमा मैले मागेर बेग जस्तै भएर मैले जिन्दगी बिताएको थिएँ खानामा। त्यतिखेर मेरो दिदी 8 वर्षको दिदी पनि लेबर काम गर्ने, नोकरी गर्ने, स्लेभरी नै जस्तै किसिमको काम गरेर 1-2 रुपियाँ कमाउँथे। भाँडासाँडामा लुगा धुने, दाउरा चौरा काट्ने, सबै कुरो मेरो दिदीले त्यस्तै गरेका थियो। सानो मन्दिरमा एउटा मालाहरू बनाएर बेचेर भए पनि कसरी हुन्छ, आफ्नो भाइलाई धेरै रेप्टे गर्दै हुनुहुन्थ्यो दिदीले। त्यतिखेर न आमा छ, न बाउ छ, न कुपु छ, कोही छैन नचिनेको ठाउँमा। काठमाडौँमा हामी धेरै दुःख पाएर बसेका थियौँ। मैले धेरै नै दुःख पाएर बिरामी भएर फेरि काम गर्न नसकेपछि मेरो त्यहाँ माग्नेसम्म माग्नलाई पनि मैले नसकिकन बिरामी भएर म सुतेर धर्मतीको खोलाको छेउमा मर्न नै हाँटेको थिएँ। त्यतिखेर त्यतिखेर चाहिँ मलाई मेरो दिदीले मागी मागीहरूसँग पैसा मागेर मेरो भाइ मर्न लागेको छ, मलाई प्लिज पैसा दिनु छ, यदि खाना खाएको छैन यसले 5-6 दिन भइसक्यो भनेर बेग गरेर मलाई अलिकति चामल दाल लिएर आएर खुवाउँथिन्। त्यसपछि कुनै हातमा लागेको हुनाले मलाई दिदीले र मेरो दिदीको सासूले त्यहाँदेखि पाटन हस्पिटल, त्यतिखेर पुरानो पाटन हस्पिटल शान्ता भवन लगेर मलाई लेखा गरिदिएको थियो। हस्पिटलमा मेरो कन्डिसन देख्न साथ त्यहाँका डाक्टरहरूले मलाई तुरन्त एडमिट गरे। एडमिट गरिसकेपछि म त्यहाँ हस्पिटलमा झन्डै 6 महिना जति बसी बसिसकेपछि मैले मलाई न आमा आउँछ न बाउ आउँछ, अझै यसमा पनि कसैले भेट्न आएका थिएनन्। दिदीले 2-3 चोटि भेट्न आएको थियो मलाई, अनि त्यसपछि 6 महिनापछि मलाई कसैले भेट्न नआएको हुनाले त्यही हस्पिटलका डाक्टरहरूले एउटा काठमाडौँमा रहेको एउटा क्रिस्चियन धर्मशाला अथवा अनाथालय भनौँ, मेन्डी फेयर एन्ड चिल्ड्रेन्स होम भन्ने ठाउँमा फोन गरेर यस्तो किसिमको एउटा विकसित केटा छ, उसलाई चाहिँ घर छैन, आमा छैन, बाउ छैन, यसलाई तपाईँहरूसँग इन्ट्रेस्ट छ भने यसलाई भनिदिन सक्नुहुन्छ, बताउन सक्नुहुन्छ भनेर सोधे। त्यसपछि त्यही मेन्डी फेयर एन्ड चिल्ड्रेन्स होमका मालिक आएर मलाई 2 दिनमा 6 महिनापछि पिकअप गरेर अर्फनेजमा लगाएको थिए। अर्फनेजमा लगिसकेपछि मेरो दिदीले मलाई खोज्दै खोज्दै हस्पिटलमा आयो, हस्पिटलमा आएपछि मलाई भेटाउन सकेन, अनि हस्पिटलबाट खबर पाएर उसले त्यही अनाथन त्यही चिल्ड्रेनसम्म आएर मलाई 2-3 चोटि भेट्न पनि आएको थियो दिदीले। त्यस्तो चोटि भेट्न आउँदाखेरि दिदीले मलाई के भन्यो भने, भाइ म त आमा बाउकोमा जाँदैछु फर्केर आसाम गुवाहाटीमा काठमाडौँबाट, तर यहाँ जान्छस् भने मसँग हिँड भनेर मलाई दिदीले भन्दै थिए। त्यतिखेर मेरो लाइफ धेरै नै राम्रो भइसकेको थियो, पढ्न लेख्न सुरु भइसकेको थियो, खाना लाउन राम्रो घरको व्यवस्था थियो, त्यसैको नाताले मैले दिदीलाई म जान्न अनि म त्यतिखेर 6 वर्षको पुगिसके यति म त्यतिखेर। त्यसपछि दिदीले हुन्छ भनेर मलाई गुड बाई भनेर मलाई दिदीले दिनमा निस्केर जानुभयो। दिदी त्यतिखेर 10 वर्षको थियो। दिदी चाहिँ मलाई त्यो लास्टमा त्यो मलाई भेटेर गुड बाई भनेको दिनदेखि म 6 वर्षको भए उमेरदेखि मैले अहिलेसम्म दिदीलाई देखेको पनि थिएन। उहाँलाई त्यो सिकेर मेरो दिदीको पनि कन्ट्याक्ट लस भएर धेरै नै म अनाथ नै पुरा नै भए हुन पुगेको थिएँ। म जन्मेको चाहिँ मेरो जन्मेको दिन मलाई चाहिँ मलाई पनि 100% थाहा थिएन। त्यतिखेर त्यतिखेर चाहिँ मलाई यही अनाथालयमा पुगिसकेको दिन चाहिँ के रहेछ भने हाम्रो डिसेम्बर 28 त्यतिखेर म जुन दिनमा अनाथालयमा पुगेँ त्यही दिनलाई नै उहाँहरूले मेरो चाहिँ जन्मदिन भनेर एउटा अन्दाजी गरेर बर्थडेको डेट दिएको थियो मलाई. अनि त्यहाँबाट मेरो एज चाहिँ उहाँहरूलाई पनि थाहा नभएर मलाई पनि थाहा नभएर गेस गरेर हाइट र साइज हेरिकन उहाँहरूले यो चाहिँ बच्चा छ वर्ष गरेर पुगेको रहेछ भनेर 1966 December 28, 1966 भनेर मेरो जन्मदिनको वर्षको टाइम डेस्टिनेट गरेका रहेछन् मान्छेहरूले. तर पनि अनि अब 40 सालपछि आमालाई भेटिसकेपछि आमाले भन्नुभयो म पनि जन्मेको चाहिँ August 9 जन्मेको अरे 1965 66 होइन तर 65 जन्मेको भनेर भन्नुहुन्थ्यो उहाँले. र अनाथालयमा पनि मेरो धेरै रमाइलो भएको थियो. चिल्ड्रेन्स होम चाहिँ हाम्रो चाहिँ चिल्ड्रेन्स होममा बसे पनि आफन्तको मान्छे आफ्नो आमा बाउ नभए पनि दिदी नभए पनि त्यहाँ धेरै 50-60 केटाकेटीहरू थिए. सबै आफ्नै बच्चाहरूलाई एकअर्काले दाजु र भाइको नाताले हामीले हेर्थ्यौँ, पढाइ गर्थ्यौँ, खान्थ्यौँ, खाना राम्रो थियो, एजुकेसन सिस्टम राम्रो थियो. त्यही पनि अनाथालय पनि अमेरिकन एउटा कनेडियन आइमेरी छोलाको अर्फनेज भएको हुनाले वेस्टर्न कल्चरबाट नै हामी इन्फ्लुएन्स भएका थियौँ. धेरै इङ्ग्लिस ल्याङ्ग्वेज पनि उतैबाट चिल्ड्रेन्स होममै नेपाली बोल्न दिन्थेन, हामीलाई प्रायः अङ्ग्रेजी नै बोल्नुपर्थ्यो, इन्करेज गर्थ्यो. अनि त्यही भएर हामीलाई पनि सबै बच्चाहरूलाई अनाथालयमा हुर्के पनि उहाँहरूले चाहिँ हाम्रा सानो सानो चिप स्कुलमा पढाएनन्, एकदम राम्रो राम्रो दामी स्कुलमा पढाएर आदर्श विद्या मन्दिर त्यतिखेर नम्बर वान स्कुल थियो काठमाडौँमा मेरो थालामा. यो चाहिँ 19 मैले एसएलसी पास गरेको 2040 ब्याचमा हो भनेपछि 2030 हो के अरे स्कुल सुरु गरेको एसएलसी आदर्श विद्या मन्दिर पनि थालेको मैले धेरै गरेको कुरा हो. तर एजुकेसन सिस्टम पनि राम्रो थियो, चिल्ड्रेन्स होम पनि राम्रो थियो, हामी सबै वातावरण सबै राम्रो थियो अर्फनेजमा. जे होस् मैले चाहिँ दुःख गरि मेहनत गरिकन त्यही अनाथालयमा बसेर मैले आदर्श विद्या मन्दिरबाट स्कुल एसएलसी पास गरिकन त्रिभुवन युनिभर्सिटी पार्किङ क्याम्पसमा कलेज पढ्दै थिएँ. त्यतिखेर पनि मैले धेरै नै खोज्नलाई आफ्नो आमालाई आफ्नो बाउलाई आफ्नो दिदीलाई खोज्नको लागि मैले धेरै 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 ट्राई गरेँ. त्यतिखेर न पैसा थियो न केही थियो, न्युज पेपरहरूमा पत्रिकातिर एड हाल्नलाई पनि केही समस्या थिएन मेरो. त्यतिखेर मैले जति ट्राई गरेँ आफूले सक्सेसफुल भइदिनँ. अनि अमेरिकामा म 18 भइसकेपछि चाहिँ चिल्ड्रेन्स होममा अमेरिकाबाट एउटा ख्याति डक्टर प्रोफेसर डाक्टर फ्रेङ्क स्टर्मर र उहाँका मिसेस र उहाँको छोरा र धेरैजना टिनेजरहरू बच्चाहरू नेपालमा मिसिनेरीको कामको लागि 3 लागि आएका थिए. उनीहरूकै नातामा म टुर गाइड अथवा ट्रान्सलेटर भएर काम गरेको थिएँ. त्यतिखेर 3 उनीहरूको काम सकेपछि नेपालमा मैले एयरपोर्ट पुर्याउन जाँदाखेरि डाक्टर फ्रेङ्क शर्माले मलाई अमेरिका आएर पढ्न आइज भनेर इन्भाइट गर्नुभएको थियो. त्यतिखेर मैले उहाँलाई पनि म अमेरिका आउन सक्दिनँ, मेरोमा पैसा छैन, म अनाथालयमा हुर्केको, म कसरी अमेरिका आउने सर भनेर मैले उहाँलाई भनेको थिएँ. त्यतिखेर उहाँले मलाई के भन्नुभयो भने कुनै दिन परमेश्वरको इच्छा छ भने त अमेरिकामै आएर पढ्न सक्छस्, हेरौँला के हुन्छ देखा जाएगा भन्ने किसिमले उहाँले त्यतिकै कुरा छोड्नु भयो मलाई. त्यसको बाद मैले उहाँसँग बेला बेलामा पत्र पनि लेख्न सुरु गरेँ साथीको नाताले. अनि त्यहाँबाट अझै पनि त्यो मात्र होइन, मेरो आफ्नै साथीहरू स्कुलका साथीहरू कलेजका साथीहरूसँग मिलेर मैले आफ्नो पेरेन्ट्ससँग मिलेर मैले धेरै आमा बाउको खोजनाज पनि गर्ने कोसिस गरिरहेकै थिएँ त्यतिखेर पनि. त्यसले गर्दा पनि मेरो सक्सेसफुल हुन सकेन त्यहाँ. त्यसपछि म 18 हुँदाखेरि पार्किङ क्याम्पसमा म आइएससी सकाएर बिएससी सुरु गर्नभन्दा अगाडि मलाई अमेरिकाबाट जुन डाक्टर स्टर्मर हुनुहुन्थ्यो उहाँले चाहिँ मलाई स्पोन्सरसिप लेटर एउटा अनि राउन्ड ट्रिप टिकट अनि त्यहाँबाट स्कलरसिप अनि F1 स्टुडेन्ट भिजा घरि निकालेर सबै मलाई नेपाल पठाइदिनु भएको थिए. त्यसैको नाताले म मिस्टर एन्ड मिसेस टर्मको घरमा आएर च्यापल पनि म केरलाइनामा आएर म टुरम टेक्निकल कम्युनिटी कलेजमा पढिन्. त्यहाँबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पढेर मैले सकाएर दुर्पिन युनिभर्सिटीमा आइटी इन्फर्मेसन टेक्नोलोजीको इन्जिनियर भएर काम गर्न थालेँ। म चाहिँ नि अमेरिका आउँदाखेरि म 18 वर्षको थिएँ, त्यतिखेर 1987 सेप्टेम्बर 1987 म अमेरिका आएको थिएँ। अमेरिका आउन साथ ड्रम टेक्निकल कम्युनिटी कलेज भन्ने एउटा हाम्रो दामी नर्थ क्यारोलिना कम्युनिटी कलेज छ, त्यो कलेजमा मैले सुरुमा त कम्प्युटर साइन्स पढेको 2 वर्ष एसोसिएट डिग्री, त्यो सकेर मैले इलेक्ट्रोनिक इन्जिनियरिङ पनि पढेको 2 वर्षको, त्यो पनि सकाएर मैले डिजिटल इलेक्ट्रोनिक प्रिपेयर भन्ने एउटा 1 वर्षको डिप्लोमा पढेर 5 वर्षको जति भनौँ न कलेज सकाएर मैले त्यो गरिसकेपछि मलाई डुक युनिभर्सिटीमा एउटा आइटीको कम्प्युटर सर्भिसको काम सुरु गर्न पाएको थिएँ। मैले बिस्तारै बिस्तारै आइटीको हार्डवेयर काम गर्दै गर्दै जाँदाखेरि पछि सफ्टवेयरको ट्रेनिङ पनि दिए मलाई, त्यसपछि सफ्टवेयर इन्जिनियरको ट्रेनिङ पनि दिइसकेपछि म सफ्टवेयर इन्जिनियर पनि बन्न थालेँ त्यहाँ। त्यसको पछि पछि 2-4 सालपछि फेरि मलाई प्रमोसन आएर त्यहाँ नेटवर्किङ कम्प्युटरको पनि ट्रेनिङ सबै दिएर स्कुल ट्रेनिङको लागि बाहिर पठाएर स्कुल पठाएर मलाई चाहिँ इन्फर्मेसन सिस्टमको सिस्टम इन्जिनियर नै उहाँहरूले डुक युनिभर्सिटीले पैसा तिरेर सबै बनाइदिनु भएका थिए। त्यही भएर अहिले पनि म डुक युनिभर्सिटी मेडिकल सेन्टरमा मैले 18 वर्ष जति काम गरेँ इन्फर्मेसन सिस्टमको इन्जिनियर भएर। त्यहाँ छोडेर मैले चाहिँ हाम्रै नर्थ केरलामा अर्को एउटा युनिभर्सिटी छ, युनिभर्सिटी अफ च्यापल हिल नर्थ केरलामा बन्द रहेछ, गभर्मेन्ट युनिभर्सिटीमा गएर 2 वर्ष मैले कन्ट्र्याक्ट काम गरेँ। त्यहाँ पनि हाम्रो इकोनोमिक सिचुएसन डाउन भएको हुनाले 5-6 वर्ष अगाडि मेरो जब ले अफ हुने जस्तो सम्भावना आएको थियो, त्यसैको नाताले मैले त्यहाँबाट छिटै ले अफ हुनभन्दा अगाडि नै मैले अर्कै जब खोजेर सोसियल सेक्युरिटी एडमिनिस्ट्रेसन अफिस गभर्मेन्टको कन्ट्र्याक्ट काम मैले 1 वर्ष गरेँ। त्यसपछि पनि काम धेरै नराम्रो लागेर मन नपरेर मैले चाहिँ फेरि डुक युनिभर्सिटीमै मैले अप्लाई गरेर 3 साल अगाडि मैले फेरि डुक युनिभर्सिटी जोइन गरेर अहिले डुक युनिभर्सिटीमै काम गर्दैछु। म
भर्खरै हामीले प्रस्तुत गर्यौं किशन उपाध्यायको जीवन यात्रा अनुभवको पहिलो भाग। जीवन यात्रा अनुभवको बाँकी श्रृङ्खला हामी अर्को साता प्रस्तुत गर्नेछौँ। तपाईँलाई यो प्रस्तुति कस्तो लाग्छ? आफ्नो सल्लाह र सुझावहरू हामीलाई लेखी पठाउनुहोला। हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com तपाईँ हामीलाई इमेल लेख्न सक्नुहुन्छ। कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरू छन् भने हामीलाई फोन नम्बर 3472489426 लेखी पठाउन सक्नुहुन्छ। हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत तपाईँ विविध अनलाइन रेडियो कार्यक्रमहरू सजिलै सुन्न सक्नुहुन्छ। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। म सहदेव हिमाली सरहरका अन्य प्रस्तुतिहरू साथ आउँछु नै। अहिलेलाई भने नमस्ते।
हिमाली सरहरू नेपाली मन र नेपालीपन सँग नजिक
जननी जन्मभूमि छ स्वर्ग दपि गरी।
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।